फ्रिडम चौतारीमा यहाँहरूलाई स्वागत छ। फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, कार्यकारी प्रमुख तारानाथ दाहालका साथ हामी नेपालका अग्रज अर्थविद, नागरिक अभियन्ता र 2007 साल पछिको प्रजातन्त्रका पहिलो राष्ट्र बैङ्कका गभर्नर हिमालय शमशेर राणाको निवासमा उहाँसँग नेपालको सामाजिक र राजनैतिक रूपान्तरणमा देखिएको चुनौती र निर्वाचन प्रणालीमा चुनावमा उम्मेदवारी दिनेहरूको बढ्दो खर्च र विविध विषयमा छलफल गर्दैछौ।
करप्सन चाहिँ ज्यादै भयो, यत्रतत्र सर्वत्रै करप्सन भयो, त्यो चुनाव खर्चिलो भएको त्यो करप्सनकै लागि हो। त्यसैले करप्सनलाई के भयो, कसरी के उपाय छ भनेर नेपाल नागरिक मन छ मेरो त्यसले चाहिँ हामीले यसमा थिङ्किङ गरेर के गर्न सकिएला, धेरै नै उसमा सुझावहरू दिइसकेको छ तर कार्यान्वयन भएन, नयाँ कुरा केही निकाल्न सकिन्छ कि भनेर ट्रान्सपरेन्सी इन्टरनेसनल अनि सुखदेव खत्री, केदार खड्का बहिनी पनि काम गर्नुहुन्छ, उहाँहरूले बोलाएर एकचोटि थिङ्क गर्नु कि त्यसमा मेरो चाहिँ नि एउटा आफ्नै एउटा चाहिँ सजेसन चाहिँ के छ भने मान्छेले करप्सन गर्दाखेरि राम्रो मोटर किन्नलाई, राम्रो घरले राम्रो घर किन्नलाई गर्नु, त्यति मात्रै नभएर त तिन पुस्तालाई पुग्ने गरेर करप्सन गर्न खोज्यो, त्यसै तिन पुस्तालाई पुग्ने कुरा हटाइदिउँ भन्ने मेरो, कसरी इनहेरिटेन्स ट्याक्स लगाउनु पर्छ भन्ने मेरो 5 वर्षदेखि मैले किताब पनि लेखेको छु, मेरो किताबमा पनि त्यही लेखेको छु, माने म चाहिँ नि हाई ट्याक्स लगाउने पक्षमा छैन, किनभने 30-40% मात्र ट्याक्स लगायो भने छलिहाल्छ ट्याक्स, है त्यसले उसले मेहनत गरेर कमाएको पैसा उसले खर्च गर्न पाओस्, उसले विरोध साइड नगरौँ, तर उसले कमाएको पैसा उसको लौके छोरा राखिदिने किन
भन्नु,
इनहेरिटेन्स ट्याक्स लगाउनुपर्छ भन्ने, त्यसले गर्दाखेरि करप्सन घट्छ जस्तो लाग्छ। एउटा
मृत्युपछि सम्पत्ति राज्यको हुन्छ,
त्यसमा अहिले सुरु गर्दाखेरिमा ज्यादै अनपपुलर नहोस् भन्नको लागि सुबासी घर चाहिँ नछुने, अब 10 लाखसम्म अथवा 20 लाखसम्म नसुस्तो गर्न सकिन्छ,
अथवा 50% मात्रै जाने
के गर्न सकिन्छ, त्यो बेलायतमा त कस्तो भयो भने जस्तो अहिले काठमाडौँमा नयाँ सडक मेन बिजनेस ठाउँ असल जसोमा हेऱ्यो भने जम्मै पुराना चाहिँ साउ माझनहरूकै जम्मै घर जग्गा छ नि, त्यो उनीहरूको त त्यो आफू बसुको छोराले नातिले पाइरहेको छ, बाहिरबाटै कति पैसा आउँछ कति, अब त्यो बेलायतमा पनि त्यो वेस्ट मिनिस्टरको एरियामा त्यो जुन सपिङ अक्सफोर्ड स्ट्रिटदेखि लिएर सबै ठाउँमा त्यो 2-4 लर्ड्सहरूको त्यो जग्गा भएर त्यो त कहिले गरिब नहुने भएर उनीहरूले इन्टरनेसनल लगाए, माने धनी र गरिबको ग्याप चाहिँ नि घटाउने हो भने इन्कम ट्याक्स चाहिँ मात्रै घट्दैन, किनभने उसको त सम्पत्ति बढी नै रहन्छ नि, बढेको सम्पत्ति मात्रै ट्याक्स लाग्ने हो, साँच्चीकै चाहिँ नि ग्याप खर्च गर्ने हो भने त उसको वेल्थ चाहिँ घटाउनु पर्यो, त्यसको लागि इन्टरनेसनल ट्याक्स चाहिँ।
हजुरले पहिलोपल्ट अर्थ सचिव हुँदा ट्याक्सलाई कसरी म्यानेज गर्नु 8 साल?
होइन त्यो इन्कम ट्याक्स चाहिँ नि सुरु गरेँ मैले, म अर्थ सचिव भन्दा त मेन सोर्स अफ इन्कमै मार्फत थियो, अनि पछिबाट भन्सारलाई पहिले काठमाडौँको भन्सारलाई भन्सार अड्डा भन्थ्यो, तराईकोलाई बजार अड्डा भन्थ्यो, चुङ्गी मात्रै उठाउने किसिमको कि
ठेक्का
भन्सार मसु उठाउने होइन कि चुङ्गी उठाउने जस्तो किसिमको थियो, तिनीहरूलाई मोडर्नाइज गरेर बजार अड्डाहरूलाई भन्सारमा परिणत गरे, भन्सारबाट आम्दानी आउन सुरु हो, अनि एक्साइज डिपार्टमेन्ट खोले, छालाको ठेक्का रक्सीको ठेक्काको सट्टा एक्साइज ड्युटी लगायो, अनि इन्कम ट्याक्स लगाउनको लागि कलकत्तामा शेषराज दली, कृष्णबहादुर दुर्गा ट्रेनिङमा पठाएर सुरु गरे,
करलाई सुरुवात
नत्र मालपोत मात्रै थियो, मालपोत मात्रै,
त्यो पनि जिमलहरूले उठाएर ल्याएर
हामीले एउटा पडकास्ट छ नि, हामीले सुरु गरेका छौँ नि पडकास्ट फ्रिडम फोरमले, यहाँको जुन एउटा नलेज छ त्यो नलेजलाई चाहिँ कसरी सोसाइटीले लिन सक्ला भन्ने कुरामा चाहिँ हामी छलफल गरौँ, तिनजना दाइ भाइ मिलेर जाउँ, त्यहाँ भेटघाट गरौँ भन्ने, अब यो सुरु गर्दा हुन्छ
हामी तिनैजना जम्मा हुने भने पनि कहिले काहीँ उहाँ एउटा काममा व्यस्त आगोतिर
एकदमै ठिक त यही आयो नि, ओपिनियन छ जीवन के भन्छन् अब त्यसलाई नेपालीमा जीवन प्रति पछिको त्यो त्यो मृत्युपछि सम्पत्तिमाथिको अधिकार ट्याक्स त्यसलाई नेपाली कुनै वर्ड छ
अप्तालिक
मृत्युपछि पनि सम्पत्ति जोगाड गरेर चलन छ नि, हतोत्साहित गरेर मुलुक प्रति
अबुताली भनेको चाहिँ खाने मान्छे नभए भने त हो नि, खाने मान्छे चाहिँ राज्य भनेको त्यही त हो नि,
अबुताली भनेको छोराछोरी कोही नभएपछि स्वतः त्यो अर्कोमा जेनेरेसनमा जाने चाहिँ, अब यहाँ चाहिँ के भने उहाँको विचार चाहिँ भोलिका लागि झगडा नगरेपछि त करप्सन गर्दैन,
त्यो त बुझेँ कि तर त्यो
करको मात्र कम हुन्छ
मात्र कम हुन्छ
मात्र करको नाम भन्न खोजे मैले जस्तो आयकर मैले त्यो भन्न
खोजेँ
त्यही राम्रो छ
त्यो यो शब्दलाई अलिकति डिस्कसमै
राख्नु
होइन
अहिलेको परिस्थिति के छ भन्ने तपाईँहरूको प्रश्नमा मलाई सबभन्दा चिन्ता लागेको चाहिँ नि दुईवटा कुरा छ एउटा के भने एउटा चाहिँ नि चुनाव गऱ्यौँ हामीहरूले नेपाली जनताले चुनावमा बहुत राम्रोसँग भाग लियो अहिले हिन्दुस्तानमा जुन किसिमले इलेक्सन भइरहेको छ त्योसँग कम्पेयर गर्यो भने हाम्रो चाहिँ जनताले चाहिँको बिहेभियर पनि बढी शान्त सौम्य देखियो है मोदीजीले राहुलजीले जस्तो गाली गलौज पनि भएन राम्रो पर्सेन्टेज अफ भोटर्स पनि बढ्दै गएकै भयो सबै तैपनि मलाई साह्रै चिन्ता लाग्यो के छ भने ज्यादै खर्चिलो भयो चुनाव भोट माग्ने क्यान्डिडेटहरूले पनि धेरै खर्च गर्ने निर्वाचन आयोग तोकिदिएको सीमाभन्दा बहुतै धेरै खर्च गर्ने र सबभन्दा चिन्ता लागेको कुरा भने भोटर्सले पनि पैसा नदिइकन भोट हाल्न भोट हालिदिन भन्ने त्यो एउटा मनोवृत्ति आएको हुन्छ
पैसा नभए कार्यकर्ता पनि परिचालित
नहुने भा हुनाले यसले गर्दाखेरि म त पछि पैसावाल मान्छे मैले मात्रै पोलिटिक्समा भाग लिन सक्ने भयो कि उसलाई चाहिँ नि पश्चिमतिरबाट अदृश्य रूपले पैसाले समर्थन गर्ने मान्छेहरूको आडमा मात्रै मान्छे पोलिटिक्समा भाग लिने भयो त्यसले गर्दाखेरि स्वच्छ प्रशासन त नहुने भयो सुशासन त नहुने भयो अहिले मलाई सबैभन्दा ठुलो चिन्ता त्यो लागेको छ अनि दोस्रो कुरा के भनेदेखि
लोकतन्त्रलाई नै पैसाले जित्ने भयो
लोकतन्त्रलाई नै पैसा हुन्छ लोकतन्त्रको सदा लोष्टतन्त्र भयो लोष्टवत भन्ने पैसालाई लोष्ट भन्ने संस्कृत वर्ड छ नि लोकतन्त्र भने लोष्टतन्त्र भयो
लोष्टतन्त्र
है अनि अर्को मलाई चिन्ता चाहिँ के भने यत्रो विधि रगत भयो आन्दोलन भयो सशस्त्र द्वन्द भयो माओवादीहरूको र उहाँहरूले चाहिँ कम्प्रिहेन्सिभ पिस एग्रिमेन्ट गर्दाखेरि त्यसपछि बनेको संविधानमा पनि समतामूलक समावेशी समतामूलक भन्ने शासन राख्नुपर्ने भने समतामूलक समाज र आर्थिक सामाजिक रूपान्तरण भनेर भनेमा त्यो गरिब र धनीको चाहिँ नि ग्याप चाहिँ नि घट्नुको सट्टा बढेर गएको छ अहिले नयाँ क्लास के देखियो भने धनी र गरिब भन्ने त्यस्तो सिम्पल छैन यहाँ एउटा क्लास निक्ल्यो अहिले नोभो रिच भन्छ अङ्ग्रेजीमा नयाँ धनाट्यको एउटा क्लास निक्लिएको छ ठेकदार घुस खाने कर्मचारीहरू पैसा कमाउने पोलिटिसियनहरू बिचौलियाहरू ठुल्ठुलो प्रोजेक्टमा कमिसन खाने कमिसन तन्त्रवालाहरू यिनीहरूको क्लास चाहिँ नि आएर यिनीहरूले चाहिँ यिनीहरूबाट नै मलमा जानु भने यिनीहरू नै जताततै छ्यापछ्याप्टी छ मोटर यिनीहरूले नै किन्छन् मर्सिडिज किन्न थालेछन् अब किन चाहियो अब मर्सिडिज त्यो एउटा क्लास चाहिँ नि अहिले हाबी भएर आएको छ तर गरिबहरूको चाहिँ नि दयनीय अवस्था छ त्यही इम्प्रुभ भएको छैन त्यसरी यो यो ग्याप चाहिँ नि यस्तै भइरह्यो भने फेरि अर्को चाहिँ नि अशान्ति आन्दोलन भयो भने हामी कहिले उत्रने हामी कहिले प्रोग्रेस गर्ने हामी दुईटा कुरा मलाई चिन्ता छ
एकातर्फ लोकतन्त्रलाई
लोष्टतन्त्र भयो
लोष्टतन्त्र भयो अर्कोतर्फ धनी र गरिब बीचको खाडल घट्न सकेन त्यसले द्वन्द्वलाई सधैँभरि ल्याउन
नयाँ नयाँ रिस्क न्यू
क्लास
सबै किसिमले पैसा कमाउने नयाँ क्लास आएछ
अब यो दुईटा चुनौती जुन देखियो आजको नेपाली सभ्यताको अब यसलाई घटाउनलाई के गर्ने अब हामी सबैको भूमिका के हुन सक्छ भन्ने चाहिँ हजुरलाई लागिरहेको कसरी अब यो समाधान गर्न सकिन्छ होला त भन्ने तर्फ चाहिँ कसरी हजुरले सोचिरहनु भएको छ
एउटा त मलाई इनहेरिटेन्स ट्याक्स
हजुर
किनभने अब अलिकति खुसी नभइकन कामै नगर्ने त एउटा संस्कारै भइसक्यो हुनाले त्यो त कहिले त्यो अन्त्य हुने हो भन्न सक्दिनँ म तर अलिअलि त्यो खुसी हुनलाई दक्षिणा माग्ने कुरा सायद जस्टिफाइड छैन त्यो अर्कै कुरा छ तर त्यतिले मात्रै नपुगेर अब त दोस्रो पुस्ता तेस्रो पुस्तालाई पुग्ने गरिकन पैसा कमाउने एउटा मनोवृत्ति भयो हुनाले त्यसलाई चेक गर्नको लागि चाहिँ मलाई मेरो सजेसन के छ भने इनहेरिटेन्स ट्याक्स लगाउनुपर्छ भन्छु किनभने उसले कमाई गरेको कमाई गरोस् त्यसको खर्च गरोस् रमाइलो गरोस् मौज गरोस् तर उसले कमाउँदाखेरि थोरै नाति नातिलाई पनि पुग्ने गरेर पैसा कमाउन खोज्दाखेरिमा नीतिगत भ्रष्टाचार हुन थाल्यो सेवा गर्दाखेरिमा अलिकति पैसा दक्षिणा लिने जति कमाइ हुन्छ त्योभन्दा तेब्बर चोबर चाहिँ मात्रामा नीतिगत भ्रष्टाचार हुँदाखेरिमा स्क्यान्डल स्क्यामहरू भइरह्यो अब एनसिएलको करको कुरा हेर्नुहोस्
विकास खर्च पनि बढ्यो
व्हाइट बडी चाहिँ पेनको कुरा हेर्नुहोस् कति अरब अरबको कुरा आइरहेको छ त्यो किन चाहियो त्यति पैसा त्यसैले त्यसको लागि चाहिँ नि सोच्नुपर्छ हामीले
हजुरको अब मानिलिउँ न त्यस्तो ट्याक्स लगायो भने मानिसले कमाएको पैसा चाहिँ घर जग्गामा नलगाउलान् अथवा यहाँ खर्च नगरेर फेरि यो बाहिरी नै खतरा कतिको होला? फेरि हाम्रो त अब कमजोर कर प्रशासन छ, अर्थ प्रशासन छ, पैसा फेरि सबै बाहिर विदेशमा कहीँ अन्त फ्लो हुने खतरा कतिको हुन्छ ट्याक्स चल्ने बाहनामा?
नेपालको सञ्चित रकम चाहिँ नपाइने भएपछि
अलिअलि रकम जान्छ, ठुल्ठुलो रकम त पठाउन गाह्रो छ,
गाह्रो छ होइन? त्यही त त्यो कुरालाई नि बलियो बनाउनु पर्यो नि।
ठिकै छ, त्यो सही र छैन पठाउनुलाई चारैतिर नै यो करप्सनको घटाउनु पर्यो भन्ने चाहिँ एउटा संसारभरि नै एउटा मुभमेन्ट चाहिँ अहिले आवाज आइराखेकै छ। गाह्रो छ
किनभने संस्थाहरू अब हामी कहाँ भनौँ न सम्पत्ति शुद्धिकरणवाला संस्था भयो,
होइन
कर प्रशासन भयो, यिनीहरू सक्षम र राम्रो भइदियो भने त नियन्त्रण हुन सक्थ्यो होला। जस्तो अहिले पनि भनिन्छ नि, जस्तो अब हाम्रो अहिले चाहिँ 8 खर्बको राजस्व उठ्छ, तर राम्ररी यहाँ ट्याक्स उठाउने भने त 20 खर्ब त अहिले नै उठ्छ भन्ने पनि मान्छेहरूको प्रोजेक्सन सुनिन्छ। हजुर, एउटा यो नेपालको अर्थतन्त्रको जग बसाल्ने व्यक्तित्वको हिसाबले यो आजको जुन अर्थतन्त्र निर्माण भएको छ, यहाँले नै सुरु गर्नुभएको त्यो अर्थतन्त्र भएको हुनाले के वास्तविक हाम्रो अर्थतन्त्र चाहिँ रक्षेपित भएको होला त हाम्रो राष्ट्रिय सिस्टममा? किन त्यो समस्या भइरहेको होला हजुरको यसो अब्जर्भेसनमा अहिले हेर्दाखेरि? हजुर,
अब ट्याक्स चाहिँ नि छल्ने, खास गरेर इन्कम ट्याक्स भेटी भ्याट र चाहिँ नि इन्कम ट्याक्स छल्ने चाहिँ त एउटा ठुल्ठुलो व्यापारीहरूको त ब्यालेन्स सिट बनाउने चार्टर अकाउन्टेन्टदेखि सब मिलेर सबको मिलाउनु छ, ट्याक्स अफिसरदेखि चार्टर अकाउन्टेन्ट सब मिलेर त्यो वास्तविक चाहिँ नि नाफाको पिक्चरै आउँदैन, अनि ट्याक्स कहाँबाट उठ्छ? ट्याक्स तिर्ने मान्छेले त छल्ने उपाय गर्छ गर्छ होइन, त्यसलाई साथ दिने चाहिँ नि चार्टर अकाउन्टेन्टले पनि साथ दिएको छ, कर अधिकारीले पनि फेरि हिन्ट्स दिए हुनाले मेरो विचारमा 30-40% त ट्याक्स चाहिँ नि
चुहाउनु जुवा जस्तो त्यो भ्याटको हजुरको भिएटीको पहिला एकचोटि जुन फ्रड भयो नि
कत्रो फ्रड,
त्यो बेला मैले डिस्क्लोज गरेको त्यो अर्थ मन्त्रालयबाट 9 महिना लाग्यो हजुरको त्यो रिपोर्ट बाहिर ल्याउन, मैले चाहिँ त्यो यहाँ उठ्दै उठेन, पार्लियामेन्टमै कुरा उठेन, त्यसपछि राइट टु इन्फर्मेसन एक्ट प्रयोग गरेर तपाईँको लामो 9 महिनाको लडाइँपछि त्यो रिपोर्ट मैले बाहिर ल्याएँ। त्यसपछि मैले अब फेरि यसमा के कारवाही भयो, कति तिमीले उठायौ, यो फ्रड गर्ने व्यापारीहरूको जुन कम्पनीहरू छ त्यो कम्पनीको ओनरहरू को, रियल ओनरहरूको नाम, अनि चार्टर एकाउन्टेन्टहरू को को हुन् जसले त्यसको चाहिँ गर्यो, त्यो ल्याऊ भनेको आजसम्म 7-8 वर्ष भयो, अहिलेसम्म हजुरले अहिले भर्खरै भने जस्तो त्यो चार्टर एकाउन्टेन्टको नाम हाम्रो आन्तरिक राजस्व विभागले मलाई दिएको छैन। अब त्यो ट्याग भिएटी छल्ने कम्पनीको रियल ओनरहरू कम्पनीको नाम चाहिँ दियो, तर त्यसको रियल ओनरहरू को हुन् त, व्यक्तिहरू पनि त्यो नाम पनि दिएन भने चाहिँ अब यस्तो किसिमको कर प्रशासन भएको अवस्थामा त अनि कसरी राजस्व उठ्ने?
त्यो एउटा पेन्डिङ चाहिँ ट्याक्सको केसहरू विवाद जो छ तिर्ने र ट्याक्स अफिसरको जुन विवाद छ त्यो विवाद चाहिँ नि छानबिन गर्नलाई र निर्णय गर्ने अधिकार दिएर जुन कमिटी राखियो नि त्यो सरासरी पैसा खानाले राखेको हो नि,
पैसा खानालाई
अब त्यो नैतिक चाहिँ नि भ्रष्टाचार भनेर त्यो भन्छु म,
नीतिगतै भ्रष्टाचार भयो
त्यो व्यवस्था नै
कानुनले नि त्यो भनेपछि त्यही हुन्छ।
भनेपछि अब जुन राजनीतिक पक्ष छ, राजनीतिक नेतृत्व, त्यसले यो करप्सनको यो जालोलाई तोड्न सक्यो भने त मुलुकको डेमोक्रेसी ठिक बाटोमा जान्थ्यो नि होइन? अब यहाँनिर चाहिँ समस्या हो, यो राजनीतिक अहिलेको जुन हाम्रो समकालीन राजनीतिक नेतृत्व छ यो चाहिँ आजको समस्या हो त, चुनौती चाहिँ त्यो हो त हाम्रो समाजको लागि
होइन? अब त्यो कस्तो भयो भने यसरी मान्छेले वैश्य युग आयो भन्छ नि, त्यो पनि धेरै सही जस्तो लाग्यो, किनभने अब पैसै कमाउने भन्ने कुरा नै बाल वृद्ध वनिता सबैको नै त्यही नै सोच आएको छ कि, त्यसले गर्दाखेरि अब कसलाई दोष दिने, संस्कारै त्यही बस्यो कि, सानो तहको कर्मचारीदेखि नै ठुलो तहको कर्मचारीदेखि लिएर राजनीतिक नेताहरू सबै नै फाइदा उठाउनु खोज्ने भावनाले कसरी रोक्ने? कानुन नियमावली भए तापनि त्यही अहिले भएकै कानुन नियमावलीलाई असल नियतले चाहिँ फलो गरेर काम गरिदिए पनि त यस्तो हुने थिएन नि, पैसा कमाउने नै नियत भएपछि के लाग्दो रहेछ?
अब यो वैश्य युगको कुरा गर्दा वैश्य युगलाई बढावा दिने चाहिँ यो दुईटा चिज हो भन्छन्, एउटा चाहिँ टेलिभिजन, अर्को चाहिँ इन्टरनेट, यसले चाहिँ मान्छेलाई यस्तो जगाइदियो हजुरको
कन्ज्युमरिज्म
यस्तो बढाइदियो जति उपभोग गर्न पनि पैसाले नपुग्ने भयो। अब यो जुन अब प्रविधिले जुन चुनौती ल्यायो नि अब त्यसलाई अब हाम्रो समाजलाई कहाँ
कसरी रोक्ने?
त्यही भने
अब पहाडमा चाहिँ खेती गर्ने मान्छेहरू त्यहाँ नबसेर सहरमा हुने विदेश जाने पनि पहिलेको जस्तो त्यो जे ग्रो गर्यो त्यसैको
त्यो जीवनमा बस्दैन, अर्को लाइफ
अर्कै लाइफ चाहियो,
अरूले अरूलाई त्यही लाइफ चाहियो, प्यान्ट लाउनु पर्यो, जुत्ता लाउनु पर्यो, नयाँ नयाँ कोक खानु पर्यो, अब राम्रो मोबाइल बोक्नु पर्यो, हजुरको अब घर भरे बेलुका भात खाने पैसा छैन तर उसलाई मोबाइल चाहिँ 20,000 चाहियो। अब यो जुन किसिमको यो कुराले पनि वास्तवमा यो पैसाको संस्कृति हाबी भयो,
जसरी हुन्छ पैसा कमाऊ अनि उपभोग गरौँ,
यो राजनीति र हाम्रो निर्वाचन
प्रणाली मेन मेन कुरा चाहिँ कन्ज्युमरिजम भयो।
यो हाम्रो अहिलेको जुन यो सामाजिक यो कोर्स छ नि हजुरले, अब त हजुर त पहिला राष्ट्र ब्याङ्कको पहिलो गभर्नर, त्यति बेला हजुरले जुन सिग्नेचर गर्दाखेरि एउटा भित्र मनमा के सोच्नु भएको थियो र अहिले समाज र यो परिवेशले चाहिँ यो पैसा कहाँ पुर्याइरहेको छ?
त्यस्तो फिलिङै त आएन फ्रेङ्कली स्पिकिङ। अब नोट निष्कासन गर्ने भने सही गरियो भने त्यो सहीको चाहिँ नि पछि ठुलो भ्याल्यु हुन्छ भन्ने पनि थाहा थिएन मसँग, त्यो आफूले सही गरेर नोट पनि केही पनि छैन,
एउटा इतिहासको एउटा स्वाभाविक काम हो।
तर त्यो 15 साल इलेक्सनमा जो पिबी सुवर्ण शमशेर गणेश मान्जी काशी प्रसाद काशीनाथ गौतमी त्यस्तो जस्तो एउटा स्वच्छ व्यक्तिहरू पञ्चायती पालनमा पनि मत थिएन धेरै, त्यो बेला त्यस्तो करप्सन थिएन धेरै, त्यो हामीहरूको पालामा करप्सनै थिएन, अदालतमा अलिअलि
सुनिन्थ्यो
अनि भन्सार अड्डाहरूमा अलिअलि सुनिन्थ्यो, अनि त्यो यो मान्छे अलिक भुसिया छ भनेपछि अलिकति अस्ट्रसाइज गर्ने, यो त भुसिया भने त्यो सोसियलाइज नगर्ने, त्यो फुट्टा जस्तो भने अनि गनाएको मान्छे भनेर त्यस्तो थियो कि, भ्रष्टको एगेन्स्टमा
समाज थियो
थियो। अब अहिले
समाजमा भ्रष्ट नभई इज्जतै नहुने उल्टो। यो त्यही त नेपालको, अब हामी नेपाली सभ्यता र समाजले कसरी बाटो पाउला, अब यो आजको
विषय थियो,
बौद्धिक गाह्रो भएन। मेरो मनमा चाहिँ कहिलेकाहीँ के लाग्छ भने यो एउटा लोकतान्त्रिक समाजको लागि चाहिँ जुन एउटा नागरिक सक्रियता चाहिन्छ नि, अर्को एउटा जुझारु नागरिकत्व नेपाली समाजमा त्यो भएन।
त्यो पनि स्कुलदेखि नै एथिक्सको पहिले पहिले एथिक्स भन्ने पनि हुन्थ्यो के अरे,
नैतिक शिक्षा दिइन्थ्यो,
आजकल त्यो छैन के अरे,
छन् त 17 अप्सनहरूमा राखेको छ इच्छाधीनमा नैतिक शिक्षालाई,
त्यो अनिवार्य गराउनु पर्छ,
6-7-8 छ तर त्यो चाहिँ अप्सनल छ,
नैतिक शिक्षा अनिवार्य बनाउनु पर्यो, त्यसले पनि के असर पार्छ कि,
यो सदाचार कसरी इन्टिग्रिटीको फिलिङ कसरी ल्याउने समाजमा,
हामीलाई निष्पक्ष भएर काम गर्नुपर्छ, यस्तो यो अनअफिसियल पैसा कमाउनु हुँदैन भन्ने कुरा त हाम्रो गुरुहरूले नि सिकाएको, त्यो पाठशालाहरूमा गुरुहरूले तपाईँले तपाईँहरूले त्यस्तो केही विद्यार्थीहरूलाई त्यस्तो केही शिक्षा दीक्षा दिनुहुन्छ पाठशालामा?
होइन दिन त हामी अब व्यक्तिगत रूपमा जब कोर्समा छ भने त त्यसलाई दिइने भयो स्वतः, तर हामीहरूले व्यक्तिगत रूपमा जो सचेत शिक्षकहरू हुनुहुन्छ उहाँहरूले त कक्षामा भन्नुहुन्छ, भन्नु यस्तो नगर्नुहोस् उस्तो नगर्नुहोस्, अब जस्तो यही निर्वाचनको कुरा आयो नि, नागरिक शिक्षा त दिएको थियो निर्वाचन अघि, जति बढी नागरिक शिक्षामा अर्बौँ रुपियाँ खर्च भएको छ त्यति निर्वाचनमा धाँधली, एउटै मान्छेले अब अहिले कार्ड भएर के गर्नु, त्यो घरमा नभएका मानिसहरूको कार्ड लिएर गएर पनि भोट दिएका छन् त्यहाँ निर्वाचनमा भएको कर्मचारी अनि पार्टीका प्रतिनिधिहरूले दिएपछि त भयो भन्दाखेरि, यो सचेतना भएर पनि जुन सुरु भइरहेको छ नि, नैतिक शिक्षा थाहा भएर पनि जति भोट दिन गएको छ नि, 3-4-5-10 दिए भन्ने पनि जुन हामीले रिपोर्टमा पायौँ हामी नागरिक निर्वाचनको क्रममा, अब त्यो त सबैलाई थाहा छ नि, यो गर्यो भने अपराध गर्नै हुँदैन र पनि भइरहेछ, त्यो त तलैबाट सिक्नुपर्ने नागरिकमा नि, अघि नै ताराजीले भन्नुभयो रूपान्तरण त आफैमा सुरु हुनुपर्दो रहेछ, त्यो कसरी गर्ने होला हजुरसँग हामीले चाहिँ एउटा नागरिकहरूलाई सचेत बनाउने उसको रूपान्तरण
सोसाइटीमै भ्रष्टीकरण भयो,
भ्रष्टीकरण त्यो भ्रष्टीकरणलाई अब कसरी सफाई गर्दै जाने,
एउटा त्यो सोसाइटीको भ्रष्टीकरणको चुनौती भयो, अब त्यो भ्रष्टीकरणबाट फर्काउन चाहिँ आदर्शको कुरोले मात्रै त गाह्रो छ
हुँदैन,
मलाई चाहिँ यसो फर्केर हेर्दाखेरि चाहिँ पोलिटिकल लिडरहरू र ल अथोरिटिजहरूले राम्ररी काम
नगरे जुन
दण्डहीनताको अवस्था भयो नि जताततै जे गरे पनि छुट
दण्ड
होइन, त्यसले चाहिँ आम संस्कृति भयो,
दण्डहीनता छ, निर्वाचन शिक्षा बारेमा सोध्नुपर्छ कि, निर्वाचन अघि मात्रै होइन कि, निर्वाचन
सधैँभरि
अहिले तत्काल चाहिँ अघि हजुरले जुन एउटा प्रस्ताव ल्याउनु भयो कसरी गर्ने के पूर्ण समानुपातिक भयो भने यो भ्रष्टीकरणलाई अलिकति कमजोर गर्छ,
मैले त्यो पनि सोचिराखेको छु, अब यो क्यान्डिडेटलाई टिकट दिने कुरामा पनि लफडा, पैसा दिएपछि मात्रै टिकट दिने, यो सबै लफडा हटाउनको लागि पार्टीलाई मात्र भोट दिने हो कि पूर्ण समानुपातिक,
पार्टीले पछि टोक्ने बेला त भ्रष्टाचार
होइन, पहिले नै दिनुपर्छ
नाम, बन्द सूची
पहिले बन्द सूचीमा नाम दिएर होइन एनाउन्सै गर्ने, हामीहरू इलेक्सन भयो भने तेत्तिसजना तिसजना तेत्तिसजना मान्छे नामै पहिले त्यो पनि नम्बर वान नम्बर टू नम्बर थ्री चेन्ज गर्न नपाउने गर्यो त्यसैको बेसिसमा लड्ने उनीहरूले
त्यो भयो भने पछि भोट भोट जति आयो त्यति मान्छे हुन्छ उसले फेरबदल गर्न पाउँदैन त्यो फेरबदल गर्न पाउने छोड दिँदा चाहिँ के हुँदो रहेछ भने नेताहरूले फेरि किनबेच गर्दा रहेछ
त्यो नामै किनबेच गर्ने
त्यो त्यसरी चेन्ज गर्न नपाउने लिस्ट राखेर इलेक्सन पार्टीले लड्ने पार्टीले भोट दिने
मलाई पनि यो एउटा समाधानै हो जस्तो लाग्छ
एउटा चाहिँ
मेरो चाहिँ
तर यसले चाहिँ एउटा मेजोरिटीको अवस्था नआएर सधैँभरि एउटा हङ पार्लियामेन्ट हुन्छ भन्ने पनि छ तर स्थायी सरकार आएर पनि त
भएन त
अब यसको प्रयोग त दक्षिण अफ्रिकामा केही हदमा त्यसलाई कोही अपोजिसनै हुँदैन
धेरै ठाउँमा छ
समानुपातिकको हिसाबले सरकारमा जाने भए है त्यो पनि गर्ने हो कि के अनि के गर्दा भ्रष्टीकरण कम होस् र समाजमा यो नैतिकता बलियो होस् र काम विधिको शासनले प्रयोग गरोस् विधिको शासन
यो यो प्रस्ताव राख्दाखेरि त पोलिटिक्समा लाग्नेहरू सबैजना हामीहरूको सबै त भूमिकै नरहने भयो जस्तो विरोध चाहिँ त्यताबाट आउँछ
त्यो निर्वाचन क्षेत्रलाई आफ्नो वीरता बनाउने अनि त्यहाँ एउटा निर्वाचन क्षेत्र कब्जा गरेर देशमा राज गर्ने
अनि त्यस्तो आफू नभए आफ्नो छोरो या भाइ या सालोलाई नै त्यहाँ स्थापना गर्ने
त्यो सब
त्यस्तो देखियो नि हामी यहाँ कोही मर्छ मरिसकेको श्रीमती वा छोरो वा भाइलाई दिएर अनि फेरि त्यसैलाई त्यहाँ भएका मानिसहरू त ठुलो रुखमुनिका दुवो जस्तो कहिले पनि बाहिर
सिरियस कुरा यो शान्तिनु कुरा चाहिँ त अब निर्वाचन आयोगको चाहिँ नि कानुनी अधिकारमा पनि समीक्षा हुनुपर्छ
निर्वाचन तोक्ने अधिकार उसलाई
दिनुपर्छ अनि मैले त के भनेको छु भने त्यो अस्ति मैले भनेपछि प्रमुख निर्वाचन आयोगतिर त्यो मेरै सजेसन दोहोऱ्याउनु हो इलेक्सनको चाहिँ नि डेट चाहिँ नि मै मत चाहिँ नि बजेट चाहिँ जेठ महिनामा आउने भने जस्तै इलेक्सन गराउने महिना पनि तोकौँ
जस्तो अमेरिकी प्रेसिडेन्टको चुनावको छ नि
जनवरी जस्तै म चाहिँ फागुन भन्छु
नेपालमा
जियोले त दिएका पनि थियौँ जियोको 10-25 गतेको बिचमा निर्वाचन
मेरै सजेसन अनुसार त्यही हो उहाँले पनि त्यही कुरा सपोर्ट गर्नुभएको छ यी माइनर कुरा हो त
होइन यसले त सोल्युसन त दियो नि त हजुर एउटा त हामीले चाहिँ यो मृत्यु पछिको सम्पत्तिमाथिको करको एउटा समाधान जस्तो देख्यौँ अर्को पूर्ण समानुपातिकताको कुराहरू देख्यौँ अर्को निर्वाचनको मिति महिना तोक्ने कुराहरू देख्यौँ प्रजातन्त्रलाई त लोकतन्त्रलाई त यस्तै सुधारले नै जीवन्त बनाउने त हो नि होइन
अनि त्यो भोटर्स चाहिँ नि लिस्ट अपडेट गर्ने चाहिँ नि मैले के भन्छु भने वर्षको दुईचोटि एकचोटि वैशाखमा एकचोटि दसैँ तिहारको
पछि
त्यो बेला सबै मान्छे आएको हुन्छ नि अनि हामी यहाँ नभए हुनाले करेक्सन गर्न पाएनौँ तर गाउँ खाने हुनाले दसैँ र तिहारको बिचमा
पहाडमा दसैँमा आउँछन् तराईमा तिहारमा आउँछन् घरमा
त्यो बेलालाई तिचोटि अपडेट गर्ने दुईवटा महिना
अनि यो विदेशमा भएका नेपालीहरूलाई पनि भोटिङ राइट दिनुपर्छ भन्ने पनि छ नि त्यसले पनि मद्दत गर्छ
कसरी त्यसलाई हामी
पोस्टल ब्यालेट हुन्छ
अब त इन्टरनेटको पनि कुरा आयो
पोस्टल ब्यालेट हुन्छ
पोस्टल ब्यालेटबाट
त्यो दिए पनि कतिले भाग लिएर कतिले
नलिएर
तर नदिने भन्दाखेरि म त्यो उनीहरूले वञ्चित गरे जस्तो
अधिकार नागरिक अधिकारबाटै वञ्चित
गरे जस्तो तर दिनुपर्छ तर त्यति बेसी पार्टिसिपेसन भएर जस्तो लाग्दैन डेन्जर चाहिँ नि के छ भने विदेशी फोर्सले त्यो मेनिपुलेट
गर्ला
डेन्जर चाहिँ त्यो छ
तर अब हाम्रो त धेरै जसो हजुरको इन्डियामा अथवा साउदी अरेबियामा कतारमा मलेसियामा जस्तो देशहरूमा छ जहाँ डेमोक्रेसी छैन अब त्यहाँ डेमोक्रेटिक प्रोसेसमा उनीहरूले त्यहाँ बस्न भाग लिन त गाह्रो छ त्यो अवस्थामा त कसरी
पाउँदैन सुधै पाउँदैन
त्यही त
हाम्रो एम्बेसीमा गएर दिनु पर्यो सबै
एम्बेसीमा आउनु खर्च लाग्यो
समानुपातिक मात्रै दिन पाउने भए
तर
त्यो त
अधिकार दिएपछि भन्ने बाटो भएन
भएन
गुनासो चाहिँ नहुने भोट गुनासो भोट दिन पाउने
अब यो 92 वर्षसम्म यहाँले आफ्नो जीवनलाई अगाडि बढाउनु भएको छ त्यो पनि सक्रिय रूपमा अब यो बिचमा चाहिँ यो अघि यहाँले पनि भन्नुभयो देश चाहिँ कसरी अगाडि बढ्न सक्ला र खै भन्ने कि एउटा कहिले निराशाको कुरा कहिले चाहिँ यसो गर्नुपर्छ भनेर यहाँले सजेसन दिइराख्नु भएको छ अब चाहिँ साँच्चीकै यहाँको अनुभव चाहिँ यो नेपाललाई जरुरी छ र तपाईँले दिएको केही मार्ग निर्देशनलाई चाहिँ कार्यान्वयन गर्ने पक्षले चाहिँ सिरियसली लिन्छ कि जस्तो मलाई लाग्छ तपाईँको अनुभवलाई पनि भनेपछि के हुनसक्छ एकदमै बुधागत रूपमा यहाँले केही सजेसनहरू दिइदिनु
सुझिया छैन
ठ्याक्कै प्रेसक्राइब होइन के
होला छैन मैले धेरै ठाउँमा युएनको जागिर खाँदाखेरि धेरै मुलुकहरू ट्राभल गरेँ हामी जस्तै अन्य विकसित देशहरूमा पनि काम गरेँ कम्पेयर गर्दाखेरि हाम्रो ह्युमन रिसोर्सेस नेपाली जनता कम्पेरिटिभली क्वालिटी सोच्ने काम गर्ने क्षमता चाहिँ नि अरूको भन्दा कम छैन. दुःख सहन सक्ने, सहनशीलता भएको, मेहनत गर्न सक्ने आम नेपाली कम्पेरिटिभली कुनै नेसन नेसनालिटी भन्दा कम छैन. अनि अब मरुभूमिवाला जमिन भएका मुलुकहरू छन्, पानीको हाहाकार भएका मुलुक छन्, यस्तो विधि पानीको चाहिँ नदीहरू भएको मुलुक, प्राकृतिक विविधता भएको मुलुक, नेचुरल रिसोर्सेसमा पनि हामीहरू कम्पेरिटिभली सम्पन्न छौँ है. त मेन कुरा चाहिँ नि त्यो मुलुकको चाहिँ नि रिसोर्सेसहरूलाई च्यानलाइज गर्ने, त्यसलाई कमान्ड गरेर त्यसलाई जनताको सम्पत्तिको लागि कार्यक्रम ल्याएर इम्प्रुभ, त्यो त्यसको कमी भयो. पोलिटिक्सले नै हामीलाई चाहिँ नि प्रगति गर्न रोकिया हो. अब अहिले आएर यति आन्दोलन भएर रगत बगेर आएर अहिले मेजोरिटी सरकार आएको छ कि 15 सालमा आएको थियो, अब अहिले आएको छ. अब यसलाई पनि अब सहमति जस्तो अलिकति अधिनायकवादी भयो भन्ने कुरा छ, त्यसलाई समय दिनुपर्छ भन्छु म. अब हेरौँ के हुन्छ. तर पोलिटिकल लिडरसिप राम्रो भयो भने तर हाम्रो रिसोर्सेसहरू चाहिँ नि सदुपयोग भयो भने निराशा हुनुपर्ने ठाउँ छैन. तर जति वर्ष बित्दै गयो उति उति अप्टिमिस्टिकबाट पेसिमिस्टिक हुँदै गएको छ, किनभने आगामी सङ्कटको चाहिँ नि सबैलाई थाहा छ, थाहा पाए पनि त्यसलाई कन्फ्रन्ट गर्ने, त्यसको समाधान गर्ने चाहिँ नि एउटा कोअर्डिनेटेड एउटा प्रोग्राम आउन सकेको छ. हाम्रो जुन चाहिँ ब्यालेन्स अफ पेमेन्टको ग्याप छ नि, आयात बढ्दो छ, निर्यात बढाउन सकेको छैन, त्यो भनेर मात्रै भएन नि. अब आयात घटाउनलाई के गर्नुपर्ने हो, निर्यात बढाउनलाई के गर्नुपर्ने हो, त्यो एउटा वार फुटिङमा सबै सम्बन्धित मन्त्रालयहरू राखेर एउटा कार्यक्रम आउनु पर्ने, त्यो आएको छैन. कसैले के गरिरहेछ, कृषिले पनि मैले पनि गरिरहेको छु भन्छ, उद्योगले पनि मैले पनि गरिरहेको छु भन्छ, लगानी गर्न लगाएको छु भन्छ, डिसकन्सर्टेड छ कि कोअर्डिनेटेड छैन. त्यो नभएको हुनाले हामी चाहिँ नि 5 वर्ष होइन, 6 वर्ष भएर 15 वर्ष 10 वर्ष पछि क्राइसिसमा आउँछौँ नि भन्ने चिन्ता छ.
अब यो त हाम्रो यहाँको चाहिँ लिडरसिपको क्षमताको अभावले अथवा हामीले चाहिँ हाम्रो एउटा एकताको एउटा भावनाको अभावले भएको
छ. अहिले
पर्ने तर त्यो पनि शक्तिमा बदलिएको, कन्स्ट्रक्टिभ शक्तिमा बदलिएको अनुभूति हुन सकिरहेको छैन.
अब मलाई अस्ति सिओहरूको अवार्ड भयो नि, त्यसमा मलाई अनएक्सपेक्टेडली माने त्यहाँ सिओहरू बेस्ट लिडी सिओ, पब्लिक सेक्टरको बेस्ट सिओ, प्राइभेट सेक्टर सिओ भन्छ भने एउटा चाहिँ जुरीले सबभन्दा उत्कृष्ट भनेर मलाई अनएक्सपेक्टेड छान्दाखेरि प्रचण्डले दिनुभएको थियो. मैले पाएपछि मैले डिलर्स जस्तो बोल्नुपर्छ भन्दाखेरि यही कुरा भनेर मलाई चाहिँ नि बडा चिन्ता छ. त एउटा नेसनल प्रोग्रामको रूपमा आउनुपर्ने हो, त्यो आएन यो प्रोग्रामलाई ट्याकल गर्नलाई भनेर भने प्रचण्डले चाहिँ सुन्नु हो. अब मेरो ओलीसँग कन्ट्याक्ट छैन, माधव नेपालजीसँग जान्छ, भजनाथजीसँग छैन, ओलीसँग पटक्कै कन्ट्याक्ट छैन,
हजुरसँग कहिले संवाद सल्लाह लिएको त्यस्तो केही छैन,
कन्ट्याक्ट छैन.
उहाँलाई सबै विषय धेरै जानकारी छ जस्तो गरेर अभिव्यक्तिहरू आउँछ, हजुरले त सुन्न त सुन्नु भएको छ नि, उहाँको
उठाउनु बोल्नुहुन्छ, जान्ने बुझेकै जस्तो लाग्यो. जुनसुकै सब्जेक्टमा पनि राम्रोसँग बोल्छ, बोल्नुहुन्छ, तारिफ लाग्दैछ.
अघि हजुरले एउटा त्यो प्रश्नसँग भनिदिनु भयो भने राम्रो हुन्थ्यो कि, यो सिइओहरूको यो जुन सम्मेलन छ त्यति बेला चाहिँ तपाईँले पाउनुभयो र तपाईँले के कुराहरू भन्नुभएको
छ? दुई कुरा मलाई चिन्ता लागेको छ भने यो आयात निर्यातको चाहिँ नि ग्याप, त्यसबाट आउने सङ्कटको लागि एउटा नेसनल प्रोग्राम सम्बोधन गर्ने आएन भन्ने एउटा धनी र गरिबको खाडल बुझ्दै गएको छ. दुईटै कुरा गरेर
यो भनौँ न हाम्रो लिडरसिपले अथवा हामी नेपालीको कारणले मात्रै हाम्रो यो नियति हो कि हाम्रो यो जियो पोलिटिकल जुन अवस्थामा हामी छौँ नेपालको त्यो सधैँ दुर्भाग्य र नियति नै यस्तै हो? हजुरलाई के लाग्छ त्यो फ्याक्टर के हो? कतिपय नेपालीलाई के छ भने आफ्ना कमजोरीहरू हाम्रो यो नियति दुःख अभावलाई के गर्नु, हाम्रा यी दुईवटा छिमेकी यस्ता भए तिनका कारण हाम्रो यो दुर्भाग्य भयो भन्ने पनि सिम्पल आन्सर आउँछ क्या? त्यो कुरो मलाई पनि होइन जस्तो लाग्छ हजुरको अनुभवमा चाहिँ, त्यो त अपर्च्युनिटी पनि हो नि, होइन?
सबै देशले
इन्डियालाई दोष दिएर चाइनालाई दोष दिएर त
भएन.
हामीले उत्पादकत्व बढाउन सकेर निर्यात गर्न सक्यो भने त आयात
भइहाल्छ. एउटा मेसेज कसले पठाएको, कसले पठाएको? सिबलले कङ्ग्रेसको नेपाली इन्डियन नेसनल कङ्ग्रेसको लिडर छ नि
राहुल,
सिबल सिबलले मोदी सरकारको चाहिँ नि सबभन्दा प्रब्लम पाकिस्तान, त्यसपछि नेपाल भन्दा.
फर्मर मिनिस्टर फ्रम इन्डियन नेसनल कङ्ग्रेस मिस्टर कपिल सिबल सेज आफ्टर पाकिस्तान मोदी गभर्मेन्ट रिलेसनसिप वाज द मस्ट सावर वन विथ नेपाल.
कसले पठाएको,
कसलाई पठाएको, त्यहाँ नम्बर केही माथि के छ,
यसले यसलाई कसरी फोन गर्ने थाहा पाएन?
उसले पठाइदियो, उसले भनेको कुरालाई
मान्छे थियो.
अब यो त मोदी आएपछिको कुरा हो, तर अब अहिले यस्तो मेसेज आयो कस्तो भने मलाई चाहिँ के लाग्छ कहिलेकाहीँ यो मिस इन्फर्मेसन दिने जुन सिस्टमै छ अहिले त भन्नु अब इलेक्सनहरूमा पनि यस्ता खालका क्याम्पेनहरू
भइरहेकोले
गर्दा त त्यो एउटा चाहिँ नलेजेबल पर्सन अथवा चाहिँ एउटा मिस एउटा ग्रुपलाई
प्रभावशाली
प्रभावशाली व्यक्तिहरूलाई चाहिँ मिस इन्फर्मेसन दिने अब यो सहजले राम्रै कुराहरू जुन मिस इन्फर्मेसन र इलेक्सनको फेयरनेस त चुनौती पनि त्यो हामी कहाँ पनि छ होइन
इन्डियाको आफ्नै स्वार्थ छ त्यो स्वार्थको कुरामा मात्रै उसले प्रेसर गर्छ चाइनाको त स्वार्थै छैन अहिलेसम्म सद्भाव मात्रै छ उसको आफ्नै एजेन्डा देखिएको छैन धेरै पानी बगिसक्यो गङ्गामा यमुनामा पडोसीमा त्यसकारणले इन्डियाले पनि अब नेपाललाई चाहिँ पहिलेको जस्तो हाम्रो ब्याकयार्डै हो भनेर त्यस्तो व्यवहार नगरेर अलि खुला छोड्नुपर्छ भने जस्तो त्यो थिङ्किङ आएको जस्तो छ त्यस कारणले अब हामीले आफै गर्ने सबै रेस्पोन्सिबिलिटी हामी
अब रक्सोलको रेल काठमाडौँ र कुतीको रेल काठमाडौँ आइपुग्यो भने चाहिँ दुइटै जोडिने भयो त्यो चाहिँ होला त
रक्सोलको रेल त आउनु सहीको छ त्यो कुतीको रेल आउनु गाह्रो छ तर आउला
तर अहिले त्यही अब चाइनाको चाहिँ पहिला पहिला त अब हामी प्रति एउटा सद्भावै थियो सबै हिसाबले तर अहिले अब जुन उनीहरूले वान बेल्ट वान रोड यो इनिसिएटिभ जुन सुरु गरे त्यसपछि चाहिँ नेपाल पनि उनीहरूको एउटा स्ट्राटेजिक इन्ट्रेस्टको दायराभित्र परेको हो त अलिअलि चाहिँ
सानो मुलुक उनीहरूले इम्पोर्टेन्सै छैन
भारत प्रस्ती बाटो त बनाउन खोजे
होइन त्यो ओर उनीहरूको त्यो त्यो रोड विश्वमै उनीहरूको
रेशम मार्ग
खोले मात्रै
नेपाली समाजको परिवर्तनशील व्यवहार मानसिकता र नियतमा समस्या देखा परेको छ आजको पडकास्टमा यहाँहरूले सुन्नुभयो हिमालय शमशेर राणाका केही महत्त्वपूर्ण अभिव्यक्तिहरू आजलाई म सहजमान श्रेष्ठ यो पडकास्टबाट बिदा माग्छु नमस्ते